यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा यहाँलाई स्वागत छ। म विनिता चौधरी। शुरूमा यस प्रसारणका प्रमुख समाचार। भारतको औपचारिक भ्रमणका क्रममा रहनुभएका परराष्ट्र मन्त्री प्रदीप गेवाली र भारतीय रक्षा मन्त्री राजनाथ सिंह बीच उल्लेखनीय भेटवार्ता। सरकारले विपदका बेला हुने क्षति रोक्न राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै र भारतमा आजदेखि कोरोना भाइरस विरूद्धको खोप लगाउन शुरू। खोप अभियानको प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा उद्घाटन। परराष्ट्र मन्त्री प्रदीप गेवालीले आज बिहान भारतीय रक्षा मन्त्री राजनाथ सिंह सँग भेटवार्ता गर्नुभएको छ। भारतको 3 दिने औपचारिक भ्रमणका क्रममा रहनुभएका परराष्ट्र मन्त्री गेवालीले नयाँ दिल्ली स्थित अकबर रोडमा रहेको रक्षा मन्त्री सिंहको निवासमा पुगेर सिंहलाई भेट्नु भएको हो। भेटवार्तामा परराष्ट्र सचिव भरत राज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि उपस्थित हुनुहुन्थ्यो। परराष्ट्र मन्त्री गेवालीसँग उल्लेखनीय भेटवार्ता भएको भारतीय रक्षा मन्त्री सिंहले बताउनु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङले निर्वाचनको तयारीमा जुट्न सबै कार्यकर्तालाई आह्वान गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाले हिजो पाँचथरको फिदिममा आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले ताजा जनादेशबाट मुलुकलाई निकास दिनुको विकल्प नरहेको बताउनुभयो। मन्त्री नेम्बाङले वर्तमान सरकारको पहलमा सबै नागरिकलाई स्वास्थ्य, विद्युत, खानेपानी, सड़क सहितका पूर्वाधारको पहुँच पुगेको र राष्ट्रियतालाई बलियो बनाउने कार्यमा सफल भएकाले यिनै उपलब्धि लिएर जनतामा जान पार्टी कार्यकर्तालाई आग्रह पनि गर्नुभयो। सरकारले विपदका बेलामा हुने क्षति रोक्न र घटना भए पनि पुनस्थापन एवं पुननिर्माणका लागि आवश्यक पर्ने वित्तीय स्रोत व्यवस्थापनका लागि राष्ट्रिय रणनीति निर्माण गर्ने भएको छ। गृह मन्त्रालयको सहकार्यमा विपदका बेला हुन सक्ने क्षति न्यूनीकरण र पुनरुत्थानका लागि वित्तीय व्यवस्थापन गर्नुपर्ने भएकाले राष्ट्रिय रणनीति निर्माणको अवधारणा अघि बढ़ाइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो। सो रणनीति निर्माणका विषयमा गृह मन्त्रालयले छलफल अघि बढ़ाएको छ। यस रणनीति अन्तर्गत विपद जोखिम न्यूनीकरण, खोज, उद्धार, राहत, पुनस्थापना, पुननिर्माण लगायतका क्षेत्रमा काम गर्ने बताइएको छ। विद्यालयका पुस्तकालय तथा कोठामा किशोर किशोरी मैत्री सूचना कर्नर सञ्चालन गर्ने उद्देश्यले सरकारले किशोर किशोरी मैत्री सूचना कर्नर कक्ष सञ्चालन नमूना कार्यविधि 2077 स्वीकृत गरेको छ। विद्यालयमा किशोर किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षालाई व्यवस्थित बनाउन सहयोग पुर्याउने उद्देश्यले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सो कार्यविधि स्वीकृत गरेको हो। पहिलो पटक स्वीकृत कार्यविधिले विद्यालयमा सूचना कर्नरलाई व्यवस्थित रूपमा सञ्चालन गरी किशोर किशोरीका गुनासा, जिज्ञासा र समस्यालाई समाधान गर्न आवश्यक वातावरण तयार गर्ने उद्देश्य लिएको छ। धादिङको धुनी बेसीमा रहेको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनी स्थित स्टेलवा हाइड्रो कम्पनीले अत्याधुनिक विद्युतीय उपकरण प्रदान गरेको छ। ठूला जलविद्युत आयोजनाको निर्माण, सञ्चालन र मरमत सम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ स्थापना गरिएको सो शिक्षालयलाई करिब 50 लाख मूल्य बराबरको टर्बाइन र अटोमेसिन उपकरण प्रदान गरिएको हो। चितवनको कालिका नगरपालिकामा 1500 को अस्पताल सञ्चालनमा आएको छ। जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तर उन्नति गरी कालिका नगर अस्पताल सञ्चालन गरिएको हो। नगर प्रमुख खुम नारायण श्रेष्ठले कालिका नगर अस्पताललाई छिट्टै 2500 को बनाएर चिकित्सक र अन्य कर्मचारीको दरबन्दी पनि बढ़ाउने बताउनुभयो। विक्रमसम्म 2049 सालमा स्थापना गरिएको जुटपानी स्वास्थ्य चौकीको 2063 सालमा स्तरोन्नति गरी प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको थियो। सुनसरीको हरिनगर गाउँपालिका 5 को बसन्तपुरमा आग लागि हुँदा ठूलो क्षति भएको छ। हिजो साँझ आग लागि हुँदा 6 वटा भन्दा बढ़ी घर जलेर नष्ट भएको छ भने लत्ता कपड़ा, अन्नपात र नगद जलेर नष्ट भएको अग्नि पीड़ित रमेश मण्डलले बताएका छन्। क्षतिको यकिन विवरण अझैसम्म आइ नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। मौसम न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार बंगलादेश र आसपासमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज प्रदेश नम्बर एक तथा बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर एकका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको र बाँकी प्रदेशमा मौसम सामान्यतया सफ रहनेछ। उक्त प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा अझै केही दिन हुस्सु तथा तुवालो लाग्ने बताइएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 5 डिग्री सेल्सियस र अधिकतम तापक्रम 19.8 डिग्री सेल्सियस रहेको छ। पाल्पाको रामपुर अस्पताल निर्माणमा ढिला सुस्ती हुँदा सेवा प्रवाहमा समस्या हुन थालेको छ। दुई वर्ष अगाडि नै निर्माण कार्य पूरा गर्ने गरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले लापरवाहीले भौतिक संरचना नहुँदा अस्पतालको सेवा प्रवाहमा समस्या हुँदै आएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
रामपुर अस्पताल निर्माण कार्य समयमा पूरा नहुँदा जिल्लाको सबैभन्दा ठूलो सरकारी अस्पतालको सेवा खुम्चिँदै गएको छ। 50 शैयाको रामपुर अस्पतालमा रूपान्तरित भएसँगै अत्याधुनिक भवनको निर्माण कार्य शुरू भएको हो। अस्पताल निर्माण सम्पन्न गर्न 22 करोड़ रूपियाँको लागतमा ठेक्का सम्झौता गरेको रबिना कन्स्ट्रक्सनले निर्माण कार्य पूरा नगर्दा सेवा प्रवाहमा समस्या आएको छ। रामपुर सातकी स्थानीय गंगा भट्टराई:
अहिलेसम्म पनि अस्पताल निर्माण नहुँदाखेरि निकै दुःख परिरहेको छ। सामान्य बिरामी हुँदाखेरि पनि तानसेन, बुटुल, भैरव, काठमाडौँ लगायत अन्य स्थानमा उपचार गर्न परिरहेको छ।
रामपुर अस्पताल 15 शैयाको प्राथमिक स्वास्थ्य केन्द्रबाट 50 शैयाको अस्पतालको रूपमा परिणत भएको छ। तर भौतिक पूर्वाधार अभावका कारण दैनिक 200 देखि 300 बिरामीहरू ठूलो धनराशि खर्चिएर निजी स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेको छ। 4 वर्षको अवधिमा निर्माण कम्पनीले 60% मात्र निर्माण कार्य पूरा गरेको छ। निर्माण कम्पनीका प्राविधिक मोहम्मद अनसारूले व्यवस्थापन राम्रो नभएकोले समयमा निर्माण कार्यको प्रगति हुन नसकेको बताउनुहुन्छ।
अलिकति मिसम्यानेजमेन्ट भएको छ, त्यसले गर्दा ढिलो भएको छ। प्रोजेक्टलाई अबको 3 महिनामा कम्प्लिट गरेर दिन्छ।
पटक पटक विभिन्न वाहन देखाउँदै निर्माण कम्पनीले कछुवाको गतिमा काम गरेको अस्पताल प्रशासनले जनाएको छ। भौतिक पूर्वाधारका कारण अस्पतालबाट प्रवाह गर्ने सेवा सीमित क्षेत्रमा खुम्चिनु परेको अस्पतालका प्रमुख डाक्टर विजय परियारको भनाइ छ।
आवश्यक पर्ने न्यूनतम मापदण्डले पनि त्यो कुराहरू छुट्याएको छ, तर पनि हिजोको त्यो प्राथमिक स्वास्थ्य केन्द्रको बिल्डिङमा सम्पूर्ण सेवाहरूलाई
निर्माण कार्यमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कार्यवाही र समयमै योजना सम्पन्न गर्ने निर्माण कम्पनीलाई पुरस्कृत गर्ने हो भने विकासी आयोजनाहरू अलपत्र अवस्थामा रहने सम्भावना कम देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
मकवानपुर जिल्लालाई 2068 साल भित्र बालमैत्री घोषणा गर्ने लक्ष्यका साथ जिल्लाका सबै स्थानीय तह योजनाबद्ध रूपमा अगाडि बढेका छन्। स्थानीय तहका वडालाई बालमैत्री बनाउँदै पालिका र अन्त्यमा जिल्लालाई नै बालमैत्री घोषणा गर्ने लक्ष्यका साथ काम भइरहेको छ। मकवानपुरबाट संवाददाता विश्वराम अधिकारीको रिपोर्ट।
बालमैत्री स्थानीय तह घोषणाका लागि विभिन्न 39 वटा सूचकमा योजनाबद्ध रूपमा काम गरिरहेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो।
कोविडको कारणले गर्दा धेरै कामहरू रोकिए। त्यसभन्दा अगाडि मनरी गाउँपालिकाले बालमैत्री गाउँपालिका घोषणा गरिसकेको छ। अब बकैया गाउँपालिकाले लामो समयदेखि यसमा कोसिस गर्दै आएको थियो। हामीलाई तयारी गरेको सम्पूर्ण फाइलहरू प्राप्त भएको छ। त्यहाँको सिचुएसनलाई हेरेर बकैया गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्नको निमित्त अनुमति दिने काम गर्नेछौ।
बालमैत्री घोषणाका लागि सम्पूर्ण तयारी पूरा भएको बताउँदै बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले सबै सूचकहरूमा काम भएको र आवश्यकता अनुसार अङ्क पूरा भएको बताउनुभयो।
हाम्रो लगभग सबै सूचकहरू वडाबाट पूरा भएर आएर बुझाउने काम गर्यौं। ओजीसको अनुगमन पश्चात हाम्रो मिति तय हुनेछ।
बालमैत्री घोषणाका लागि बाल सहभागिताका कुरालाई विशेष रूपमा लागू गरिएको र बालबालिकाका आवश्यकतालाई उनीहरूकै सहभागिताका आधारमा पूर्ण कार्यान्वयन गर्दै गाउँपालिकाको करिब 25% बजेट बालबालिकाकै क्षेत्रमा खर्च गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताउनुभयो।
बालबालिकालाई आवश्यक परेका कुरा चाहिँ बालबालिकाले आफैले आवाज उठाउन्। ठूला मान्छेले भन्दा पनि बाल बालिकालाई ठ्याक्कै खड्किएको विषय के छ, ती योजनाहरू चाहिँ अब बाल बालिकाको आवाजले नै समेट्नुपर्छ भनेर उहाँहरूको सहभागिताका कुरालाई अनिवार्य गराएका छौँ। 25% भन्दा माथि नै हामी बाल मैत्री क्षेत्रमा लगानी गरेर अगाडि बढ़िराखेका छौँ।
2074 सालबाट काम शुरू गरेर बाल क्लब, बाल सञ्जाल लगायतका समितिहरू गठन गर्ने, बाल सहभागिता लागू गर्ने लगायत विभिन्न कामहरू गरेर घोषणाको लागि योग्य बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुरा सैनीले बताउनुभयो।
बाल मन्त्री स्वयं सेवकहरू प्रत्येक वडामा नियुक्ति गर्ने, सहजकर्ता गाउँपालिकामा राख्ने र 39 सूचकहरू छन्। ती सूचकहरू पूरा गर्नको लागि कार्यक्रमहरू गर्दै हामी आइपुगेका हौ।
गाउँपालिकालाई बाल मैत्री बनाउन सबैभन्दा बढी चुनौतीका रूपमा स्वास्थ्य र बाल विवाहको क्षेत्र रहेको बताउँदै बाल मैत्री घोषणाका फोकल पर्सन फडिक रमण प्याकुरेलले त्यसको समाधान गर्दै घोषणाको चरणमा पुगिएको जानकारी दिनुभयो।
स्वास्थ्यको होम डेलिभरी बाल विवाहमा अलि बढी चुनौती देखियो, विस्तारित यिनीहरूलाई समाधान गर्दै घोषणाको स्थितिमा आइपुगेका हो।
समाज रूपान्तरण नै विकासको मापन भएकाले भोलिको समाजलाई परिष्कृत बनाउन आज नै बाल बालिकाको क्षेत्रमा लगानी बढाउन जरुरी छ। रेडियो नेपालका लागि विश्व अधिकारी मकवानपुर।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक, विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखे भो, मेरो लागि लिउला, अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिने रे।
ओहो, स्कुल नखोलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा यहाँलाई पुनः स्वागत छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा आजदेखि कोरोना भाइरस विरूद्धको खोप लगाउन शुरू गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो सम्मेलन मार्फत खोप अभियानको उद्घाटन गर्नुभयो। खोप अभियानको उद्घाटन गर्नुहुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारी विरूद्धको संक्रमण विरूद्ध भारतीयहरू एकताबद्ध भएर लड़ेको बताउँदै खोपका लागि पनि सरकारले कड़ा परिश्रम गरिरहेको बताउनुभयो। यस अभियानलाई विश्वकै सबैभन्दा ठूलो खोप अभियान भनिएको छ। अभियान अन्तर्गत सबैभन्दा पहिला कोरोना विरूद्धको लड़ाईमा अग्रपंक्तिमा खटिएकाहरूलाई खोप लगाउने योजना बनाइएको बताइएको छ। पहिलो चरणमा अग्रपंक्तिका सेवा प्रदायक सहित झण्डै 3 करोड़ मानिसलाई खोप लगाउने भारतीय सरकारले तयारी गरेको छ। खोप लगाउनको लागि देशभरि 3006 ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सबै भर्चुअल माध्यमबाट एकअर्कामा सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन्। आज पहिलो दिन हरेक खोप केन्द्रमा 100 जनाको दरले खोप लगाउन सकिने जनाइएको छ। खोपका लागि एकीकृत बाल विकास सेवाका कर्मचारी सहित सरकारी तथा निजी क्षेत्रका स्वास्थ्य कर्मीहरूलाई सबैभन्दा पहिलो प्राथमिकतामा राख्दै दैनिक बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म खोप सेवा उपलब्ध गराइने केन्द्रीय स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनले जानकारी दिनुभयो। अर्को चरणमा 50 वर्षभन्दा बढ़ी उमेरका व्यक्तिलाई मात्रै खोप दिने मापदण्ड बनाइएको सरकारी अधिकारीहरूले जनाएका छन्। वृद्ध वृद्धाहरू कोरोना भाइरसबाट संक्रमणको उच्च जोखिममा हुने र संक्रमित भइसकेपछि जित्न पनि गाह्रो हुने भएकोले उनीहरूलाई प्राथमिकतामा राखिएको अधिकारीहरूले जनाएका छन्। भारतमा 2 प्रकारका खोप लगाउनका लागि सरकारले अनुमति दिएको छ। भारत सरकारले बायोएनटेकले बनाएको को भ्याक्सिन र अक्सफोर्ड विश्वविद्यालयसँग एस्ट्राजेनेका कम्पनीले बनाएको कोविशील्ड प्रयोग गर्न अनुमति दिएको हो। विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको कुल संख्या 9,43,15,000 नाघेको छ। पछिल्लो 24 घण्टामा विश्वमा 7,61,554 जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणका कारण विश्वमा हालसम्म 20,17,900 बढ़ीको मृत्यु भइसकेको छ भने करिब 6,73,46,000 बढ़ी संक्रमण मुक्त भएका छन्। इण्डोनेसियामा हिजो गएको शक्तिशाली भूकम्पका कारण 800 भन्दा बढ़ी घाइते भएका छन् भने 15,000 मानिस विस्थापित भएको त्यहाँको अधिकारीहरूले आज बताएका छन्। इण्डोनेसियाको सुलावेसी टापुमा केन्द्रबिन्दु भएर गएको 6.2 रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण संयोग घर तथा भौतिक संरचनाहरूमा क्षति पुगेको छ। भूकम्पमा परी भत्किएका संरचनाहरू मध्ये मामुजु नगरमा रहेको एउटा पाँच तल्ले अस्पताल भत्किँदा 8 जना सहित मृत्यु हुनेको संख्या 42 पुगेको छ। भग्नावशेषमा खोजी कार्य जारी रहेकाले मर्नेको संख्या अझै बढ़न सक्ने बताइएको छ। भूकम्पले सबैभन्दा धेरै मामुजु शहर र मेजेने जिल्ला सबैभन्दा बढ़ी प्रभावित भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता रादित्या जाटीले बताउनुभयो। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भारतको औपचारिक भ्रमणका क्रममा रहनुभएका परराष्ट्र मन्त्री प्रदीप गेवाली र भारतीय रक्षा मन्त्री राजनाथ सिंह बीच उल्लेखनीय भेटवार्ता। सरकारले विपदका बेला हुने क्षति रोक्न राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै र भारतमा आजदेखि कोरोना भाइरस विरूद्धको खोप लगाउन शुरू, खोप अभियानको प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा उद्घाटन। हवस् त, यसका साथै अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण र प्रान्त 4 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुनिरहनुहोला।